यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। कोरोना उच्चस्तरीय समितिद्वारा अहिले जारी लकडाउनलाई नै निरन्तरता दिन सिफारिश। नेपालगंजमा थप 7 जनामा कोरोना पुष्टि भएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 82। विराटनगरको कोशी अञ्चल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीहरूमध्ये 6 जना निको भई घर प्रस्थान। विराटनगरको भन्सार चौकीमा 1 करोड़ भारतीय रूपियाँ सहित 2 जना पक्राउ। कोरोना संक्रमणको जोखिमबाट जोगाउन लकडाउन प्रारम्भ भएदेखि हालसम्म प्रक्रिया पूरा गरेका 442 कैदीबन्दी कारागार मुक्त। जल तथा मौसम विज्ञान विभागले अबदेखि चट्याङको पनि पूर्वानुमान गर्ने र आफूलाई राष्ट्रपतिबाट हटाउन 2 अमेरिकी सहित हतियारसहित प्रवेश गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको भनाई, अमेरिकाद्वारा आरोपको खण्डन। नेपालगंजमा आज थप 7 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 82 पुगेको छ। आज भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा भएको परीक्षणमा नेपालगंज वडा नम्बर 8 का 3 जना पुरूष र 4 जना महिला गरी 7 जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर प्रकाश बहादुर थापाले जानकारी दिनुभयो। नेपालगंजमा संक्रमितहरूको सम्पर्कमा रहेका 3 जनाको ट्रेसिङ गरी परीक्षणको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिनुभयो। 23 जना संक्रमित भेटिएपछि नेपालगंजमा तनावको वातावरण सिर्जना भएको छ। अवस्था नियन्त्रण बाहिर नजाओस् भन्नका लागि आज बिहान 11 बजेदेखि नेपालगंज तथा वरपर जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न जिल्लावासीमा आग्रह गरिएको र उल्लंघन गर्न खोज्नेलाई कानून बमोजिम कार्यवाही गरिने बाँकेका प्रमुख जिल्लाधिकारी कुमार बहादुर खड्काले सूचना मार्फत प्रष्ट पार्नुभएको छ। बाँकेमा सीमा क्षेत्रमा थप कडाई गरिएको र कतिपय नाकाहरू बन्द गरिएको प्रमुख जिल्लाधिकारी खड्काले बताउनुभयो। यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगंजमा हाल पुष्टि भएका 7 जना तथा यसअघिका 16 गरी 23 जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा हालसम्म पीसीआर विधिबाट 13,850 र आरडीटी विधिबाट 52,227 जनाको परीक्षण गरिएको जानकारी गराइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट नमूना परीक्षण शुरू भएसँगै मुलुकभर 18 अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सकिने भएको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। उहाँले कतिपय व्यक्तिहरूले लकडाउनका बेला घरमै रहँदा अल्कोहल सेवन गरेको पाइएको पनि उल्लेख गर्नुभयो। अल्कोहलले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा अल्कोहल सेवन नगर्न र शरीरमा पनि अल्कोहल प्रयोग नगर्न प्रवक्ता डाक्टर देवकोटाले आग्रह गर्नुभयो।
अल्कोहल सेवनले हानि गर्छ, फाइदा गर्दैन। कोरोनालाई मार्ने त यसको कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ, न सेवनले नै यसको नियन्त्रण हुन्छ। यो दुवै हिसाबले अल्कोहलको प्रयोग हानिकारक छ। हामी लकडाउनको स्थितिमा छौं, घरमा एक्लै बस्दा अल्कोहल सेवन गर्दा थप बानी बस्ने सम्भावना रहन्छ। नखानेले पनि खान शुरू गर्छ, जो गलत हो। बरु यसको साटो घरमा रहँदा शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका एक्टिभिटीहरू गर्न, क्रियाकलापहरू गर्न हामी अनुरोध गर्न चाहन्छौ।
प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढ़ाइएको र संक्रमितहरूको उपचारमा ध्यान केन्द्रित गरिएको बताउनुभयो। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालोटारमा आज साँझ बसेको समितिको बैठकले अत्यावश्यक स्वास्थ्य सेवा लगायत हाल अख्तियार गरेको नीतिलाई थप सशक्त बनाउँदै लैजाने निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद भिडारीले जानकारी दिनुभयो। कोरोना संक्रमणको नियन्त्रणमा भएका प्रयासहरूका बारेमा छलफल भएको र भोलि बस्ने मन्त्री परिषद बैठकले थप निर्णय गर्ने प्रवक्ता भिडारीले जानकारी दिनुभयो। विराटनगरको कोरोना विशेष कोशी अस्पतालमा उपचार गराइरहेका 6 जना संक्रमित कोरोना मुक्त हुने भएका छन्। उदयपुरको झुल्केमा परीक्षणको क्रममा कोरोना संक्रमित देखेका उनीहरूलाई वैशाख 5 गते सो अस्पतालमा उपचारका लागि ल्याइएको थियो। 3 पटक स्वाब परीक्षण गर्दा 3 पटकको उनीहरूको रिपोर्ट नेगेटिभ आएकोले उनीहरूलाई डिस्चार्ज गर्न लागिएको प्रदेश नम्बर 1 का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो। उनीहरूलाई भोलि बिहान 8 बजे डिस्चार्ज गरिने मन्त्री घिमिरेले बताउनुभयो। उनीहरू सबै भारतीय नागरिक हुन्। उनीहरू सबैलाई विराटनगरको रानी स्थित मस्जिदमा 10 वटा कोठामा 1 हप्तासम्म क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको छ। सो अस्पतालमा 31 जनाको उपचार भइरहेकोमा 6 जना संक्रमित कोरोना मुक्त भएका हुन्। बाँकी सबैको अवस्था पनि सामान्य रहेको छ। कोरोना संक्रमणको जोखिमबाट कैदी बन्दीलाई जोगाउन लकडाउन प्रारम्भ भएपछि हालसम्म प्रक्रिया पूरा गरेका 442 कैदीबन्दीलाई कारागार मुक्त गरिएको छ। एक वर्षभन्दा कम सजाय तोकिएको 90% कैद भुक्तान गरेका तथा कानून बमोजिम सर्वोच्च अदालतले दिएको आदेश अनुरूप देशभरका 72 कारागार तथा 8 बाल सुधार गृहबाट ती कैदी बन्दी मुक्त गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ। सर्वोच्च अदालत तथा महान्यायाधिवक्ताको कार्यालय समेतले प्रक्रिया पुर्याएर थप कैदीबन्दी रिहा गर्न आदेश दिएपछि कारागार व्यवस्थापन विभागले त्यसको तयारी पनि अघि बढ़ाएको छ। हाल मुलुकभरका कारागारहरूमा 24,828 कैदीबन्दी जेल सजाय काटिरहेका छन्। कैदीबन्दीको रिहाई प्रक्रिया, रिहा नहुनेहरूका लागि सुधारको बन्दोबस्त, कारागारहरूमा कोरोना परीक्षण तथा क्वारेन्टाइन सञ्चालन लगायतका विषयमा हाम्रा साथी सन्तोष रेग्मीले कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कडेलसँग केही बेर अघि कुराकानी गर्नुभएको छ।
फौजदारी कार्यविधि संहिता 2074 दफा 155 प्रक्रिया पुर्याएर 214 कारागारहरूबाट र 228 बाल सुधार गृहहरूबाट छुटेको हो। अहिले हामीका 24,828 अर्थात् लगभग 25,000 हाराहारीमा कैदी बन्दीहरू छन्। यसमा कैद ठेकिएका, न्यायिक पूर्व पक्षमा रहेका, आश्रित र बाल सुधार गृह समेतको तथ्याङ्क यो हो। यो क्रम केही बढ्न सक्ने हामीले आकलन गरिरहेछौँ।
पछिल्लो समयमा जुन महानिधिवक्ताको कार्यालयले जुन आदेश दियो अथवा त्यहाँ जुन खालको बैठक भयो यहाँहरू सबैको, त्यस निर्णय कार्यान्वयन गर्ने सन्दर्भ र सर्वोच्च अदालतको पछिल्लो निर्णय कार्यान्वयनको सन्दर्भ, यो पछि कति कैदी बन्दीहरू छुट्छन्? बाँकी
महानिधिवक्ताको कार्यालयमा भएको बैठकबाट जुन निर्णय भएको त्यो अनुसारको कार्यारम्भ हामीले गरेका छौँ। सर्वोच्च अदालतबाट एउटा आदेश जारी भएको छ, त्यो जारी आदेश अनुसार फौजदारी कसुर ऐन 2074 अन्तर्गतको नियमावली र निर्देशिकाहरू बन्ने क्रममा रहेको हुनाले त्यो कानून संशोधन भएपछि थप व्यक्तिहरू छुट्छन्। तर अहिले भएरकै विभिन्न ऐन नियमहरूको परिधिमा रहेर खास गरेर 19 निषेधित मुद्दा बाहेकका 50% कैद भुक्तान गरिसकेका व्यक्तिहरूलाई छोड्नको लागि हामीले सबै कारागारहरूबाट विवरण मगाइरहेछौँ र 3 कारागारबाट विवरण आइ पनि सकेका छ। अन्य कारागारहरूबाट इमेल मार्फत हामीले मगाइरहेछौँ र त्यो संख्या पनि मोटामोटी 1,000 हाराहारीमा हुन सक्छ भन्ने हाम्रो प्रारम्भिक अनुमान छ।
क्षमताभन्दा बढी कैदी बन्दीहरू कारागारहरूमा राखिएको छ, उनीहरूलाई त्यो जोखिमबाट जोगाउने सन्दर्भमा के कस्ता सुरक्षाका उपायहरू भएका छन्?
यसमा महानिधिवक्ताज्यूको कार्यालयमा स्वयं महानिधिवक्ताज्यूकै उपस्थितिमा भएको बैठकले गरेको निर्णयले अलिकति हामीलाई काम गर्न सजिलो त पुर्यायो, नीतिगत हिसाबले, निर्देशनात्मक हिसाबले। तर एउटा अडचन के देखियो भने जुन निर्णय भयो त्यो कार्यान्वयन गर्नको लागि आरडीटी टेस्ट किट, त्यसै गरेर पीसीआरको जाँच गर्नलाई अहिले पनि समस्या परिरहेको, हमेहमित परिरहेको अवस्था छ। कारागारबाट बाहिर जाने खास गरेर दुईटा काम हुन्छ, एउटा अदालत वा न्यायिक निकायमा उपस्थित हुने र अर्को भनेको उपचारको सिलसिलामा जाने। र बाहिरबाट आउने नयाँ कैदी बन्दीहरूलाई कारागारमा प्रवेश गराउनु भन्दा अगाडि हामीले आधारभूत COVID-19 संक्रमणको चाहिँ परीक्षण गर्नको लागि हरेक जिल्लामा सम्बन्धित जिल्लाकै रेड क्रस कार्यालय मार्फत टेन्टहरू दिने र त्यहाँ क्वारेन्टाइन राख्ने भन्ने भए अनुसार प्रदेश नम्बर 1 आन्तरिक मामला तथा कानून मन्त्रालयको सहयोगमा झुम्कामा पनि केही क्वारेन्टाइनहरू राखेका छौँ। सेन्ट्रल जेलमा छ, नखु कारागारमा छ, पोखरामा छ, नेपालगंजमा छ। अब नेपालगंजमा अहिले कर्फ्यू लागेको अवस्था र त्यो चाहिँ अलिक बढी भल्नेबिलिटी भए हुनाले नयाँ कैदीबन्दीहरू त्यहाँ अहिले भरसक नआउने अवस्था मिलाउन र विशेष संवेदनशील रहन हामीले सञ्चार समन्वय गरेका छौँ। त्यो अनुसार त्यहाँको प्रमुख जिल्लाधिकारी अनि जेल प्रशासनले पनि काम गरिरहेछ।
उहाँ हुनुहुन्थ्यो कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेल सहकर्मी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थित संयुक्त राष्ट्रसंघका संयोजक भ्यालेरी जुलियन र विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्यालेन्डारले आज शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको र रक्षा मन्त्रालयका सहप्रवक्ता मनोज कुमार आचार्यले जानकारी दिनुभयो। राष्ट्रसंघीय प्रतिनिधिहरूले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरू प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई विशेष ढंगले व्यवहार गर्नका साथै बन्दाबन्दीको अवधिका बारेमा निर्णय गर्दा एकैपटक खुला गर्ने नभई समग्र परिस्थिति विचार गरी क्रमशः गर्न समेत सुझाव दिनुभएको आचार्यले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्व समुदाय नै कोरोना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्धतिसँगै नेपालमै परम्परागत रूपमा अभ्यास गरिँदै आएको वैकल्पिक उपचार पद्धतिलाई पनि जोड़ दिइने बताउनु भएको छ। आज मन्त्रालयमा शोभा रिक्पा एसोसिएशन नेपालका तर्फबाट कोरोना उपचार कोषमा जम्मा गर्न प्रदान गरिएको रकम ग्रहण गर्नुहुँदै मन्त्री ढकालले सरकारले COVID-19 लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रूपमा आयुर्वेद तथा वैकल्पिक उपचार सम्बन्धी निर्देशिका जारी गरिएको बताउनुभयो। परीक्षण किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ। स्वाबको नमूना संकलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षण कार्य प्रभावित भएको हो। किट नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको आरटी पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन। गत मंगलबार प्रतिष्ठानले पीसीआर जडान गरे पनि प्रयोगशाला सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शंकास्पद व्यक्तिको जाँच रोकिन पुगेको छ। प्रदेश अस्पताल सुर्खेतमा पनि किट अभावले परीक्षण प्रभावित भएको छ। निषेधित क्षेत्र घोषित नेपालगंज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारी बीच आज झडप भएको छ। झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगंजको गाड़ी तोड़फोड़ भएको छ। बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाड़ीमा तोड़फोड़ गर्दा गाड़ीको अगाड़ीको सीसा फुटेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई आज बिहान 11 बजेदेखि यही वैशाख 25 गते मध्यरातसम्म 3 दिनका लागि पूर्ण रूपले निषेधित क्षेत्र घोषणा गरेको छ। निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी स्वाब संकलन गर्ने र कन्ट्राक्ट ट्रेसिङका जनशक्ति बाहेक अन्यलाई आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ। आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कार्यवाही समेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ। सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलर पार्ने सामग्री प्रकाशन प्रसारण र पोस्ट गर्ने व्यक्तिहरूको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्लाधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो। लकडाउन पछिका 40 दिनमा मुलुकमा करिब 3.25 अर्ब बराबरको औषधि आयात भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लकडाउनपछि हालसम्म 1,69,54,48,000 बराबरको तयारी औषधि र 34,19,78,000 बराबरको औषधिको कच्चा पदार्थ आयात भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार 1,23,627 मेट्रिक टन खाद्यान्न, 25,131 मेट्रिक टन दलहन, 52,479 मेट्रिक टन तरकारी, 16,832 मेट्रिक टन फलफूल र 11,059 मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ। लकडाउनपछि खाद्य पदार्थको आयात समेत बढ़ेको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीले नेपालगंजमा पछिल्लो साता 23 जनामा कोरोना संक्रमण देखिएकोले परीक्षणको दायरा बढ़ाउन सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभामा बाँकेबाट प्रतिनिधित्व गर्नुहुने सभापति सुवेदीले आज एक विज्ञप्ति जारी गर्नुभई नेपालगंजमा परीक्षण किट, स्वास्थ्य सामग्री र उपचार सेवाको पर्याप्त बन्दोबस्त गर्न आग्रह गर्नुभएको छ। विज्ञप्तिमा संयम र धैर्यका साथ लकडाउनको पूर्ण पालना गर्न तथा कोरोना विरूद्ध सरकारका निर्णय र निर्देशन कार्यान्वयनमा सघाउन सम्पूर्ण बाँके जिल्लावासीमा अपील पनि गरिएको छ। कोरोना संक्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नम्बर 2 का 8 जिल्लालाई अति जोखिमपूर्ण क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढ़ी प्रभावकारी रूपमा अगाडि बढ़ाइएको छ। कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको 8 जिल्लामा लकडाउनलाई प्रभावकारी रूपमा लागू गरी सीमा सतर्कता बढ़ाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनवारले बताउनुभयो। खुला सीमाका कारण भारतबाट लुकीछिपे नेपाल प्रवेश गर्ने क्रम बढ़ेपछि प्रदेश नम्बर 2 प्रहरी कार्यालयले सीमा नाकामा चेक प्वाइन्ट खड़ा गरी निगरानी बढ़ाएको हो। प्रदेश नम्बर 2 मा अहिलेसम्म कोरोना पोजिटिभको संख्या 10 पुगेको र सबैको वीरगंज स्थित नारायणी कोविड अस्पतालमा उपचार भइरहेको छ। प्रदेश नम्बर 2 रेड जोनमा आएपछि लकडाउनलाई पूर्ण रूपमा पालना गराउन कड़ाई गरिनका साथै सीमा क्षेत्रमा समेत कड़ाई गरिएको छ। कोरोना महामारी अघि दक्षिण कोरियाबाट विदा लिएर नेपाल आएर लकडाउनको कारण नेपालमै रहेका नेपाली श्रमिकलाई मे 12 अर्थात 30 वैशाखमा दक्षिण कोरिया उड़ाउने तय भएको छ। नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत पहिलो चरणमा 260 जनालाई कोरिया उड़ाउन लागि हो, जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता दिने र बाँकीलाई पालो पालो उड़ाइनेछ। लकडाउनका कारण विदा अवधि समाप्त भए पनि कोरिया फर्कन नसक्दा विदामा नेपाल पुगेका 800 बढ़ी नेपालीको रोजगारी नै गुम्ने खतरा बढ़ेपछि यहाँका व्यवसायी, समाजसेवी र एनआरएनए कोरिया लगायतले कोरिया फर्कनुपर्ने नेपालीलाई फर्काउन नेपाल सरकारलाई अनुरोध गरेका थिए। अनुरोध अनुरूप नेपाल सरकारको मन्त्री परिषदको बैठकले कोरिया फर्किनुपर्ने नेपाली श्रमिकलाई श्रमिकको आफ्नै खर्चमा कोरिया फर्कन सक्ने निर्णय गरेको थियो। कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनका समयमा निजी क्षेत्रका दुग्ध उद्योगहरू बन्द हुँदा इलामका दुग्ध उत्पादक किसानहरू समस्यामा परेका छन्। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
लामो समयदेखि जारी लकडाउनसँगै निजी क्षेत्रबाट सञ्चालन गरिएका दुग्ध उद्योग बन्द भएपछि इलामका किसान समस्यामा परेका हुन्। व्यावसायिक रूपमा गाई पालन गर्दै आउनुभएका सूर्योदय नगरपालिका 11 गोपाल भट्टराई,
एकै दिनको पनि दुध बिक्दैन, सबै गाईलाई दिनुपर्ने अवस्था र गाईहरू भुस पिठो खान नपाएर लकडाउन खुलेर दुध बिक्ने अवस्था बन्दा पनि आदि उत्पादन नहुने अवस्थामा म जस्तो पशुपालक कृषकहरू राम्रो हुनुहुन्छ।
किसान समस्यामा परेको भन्दै सरकारले किसानको लागि राहत कार्यक्रम ल्याउनु पर्ने अर्का किसान दिननाथ मिश्र बताउनुहुन्छ।
अहिले उत्पादन गरेको चिज कहाँ बिक्ने, कहाँ बेच्ने, कसरी बेच्ने त्यो सम्भावना पनि छैन। अहिले राज्यले किसानहरूलाई अति अप्ठ्यारो परेकोमा प्याकेज कार्यक्रम ल्याउनु पर्ने कुरा चाहिँ अब राज्य भयो।
दुग्ध विकास संस्थान विराटनगरका लागि इलामका 8 चिस्यान केन्द्रबाट दैनिक 35,000 लिटर दूध संकलन हुने गरेको छ। निजी क्षेत्रले दैनिक 53,000 लिटरको हाराहारीमा दूध खपत गर्दै आएका थिए। निजी डेरीमा मात्रै 1,000 भन्दा बढी कृषकले दूध बिक्री गर्दै आएका छन्। अहिले निजी क्षेत्रमा दूध बिक्री गर्ने किसान प्रभावित भएको भन्दै समाधान गर्न पहल गर्ने तयारी भइरहेको राष्ट्रिय कृषक समूह महासंघ इलामका अध्यक्ष विष्णु दुलालको भनाइ छ।
70% किसानले दूध बेच्न भएका छैन, जुन दूध चाहिँ तपाईँको निजी स्तरमा गएको थियो। सम्बन्धित निकायलाई झगझटाउन जानका निम्ति पनि अहिले यो लकडाउनले ठूलो असर पार्यो।
गाईपालक किसानको तथ्याङ्क संकलन गरिए पनि किसानलाई राहत दिने बारे कुनै टुङ्गो नलागेको भेटनेरी अस्पताल सम्पर्क कार्यालय इलामका प्रमुख डिगबहादुर कार्कीले बताउनुभयो।
अहिलेसम्म त अब त्यस्तो कार्यक्रम केही पनि छैन। अस्ति मन्त्रालयबाट माग भए त्यो मन्त्रालयबाट केही गर्छ होला।
इलाममा 18 चीज कारखाना, 100 बढी छुर्पी बनाउने उद्योग र 13 दूधको मिठाई बनाउने उद्योग रहेका छन्। जिल्लामा वार्षिक 1,16,086 मेट्रिक टन दूध उत्पादन हुने गरेको तथ्याङ्कले देखाउँछ। दूध बिक्री नहुँदा घाटा बेहोर्दै आएका किसानको समस्या समाधानमा स्थानीय सरकारले साथ नदिएको उनीहरूको गुनासो छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
इलामबाट यो रिपोर्ट। रिपोर्टपछि बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्ल मार्क्सको जन्मदिवसको अवसरमा आज उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले एक सन्देश मार्फत मानव जातिको मुक्तिका लागि यस युगका चिन्तक, दार्शनिक तथा महानायक कार्ल मार्क्सको 202 जन्म जयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु भन्नुभएको छ। त्यसै गरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सको जन्म दिवसका अवसरमा श्रद्धा सुमन अर्पण गर्नुहुँदै विश्व सर्वहारा वर्ग र उत्पीड़ित जनसमुदायको मुक्तिको प्रेरणाको स्रोतको रूपमा स्मरण गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका अगुवा बुद्धिबहादुर रायमाझीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। आज शोक वक्तव्य जारी गर्दै उहाँले रायमाझीको निधनले निरंकुश पञ्चायती व्यवस्था विरोधी संघर्षका क्रममा व्यतीत गरेका कठिन दिनहरू स्मृतिमा आइरहेको बताउनु भएको छ। रायमाझीको हिजो काठमाण्डुस्थित एक अस्पतालमा निधन भएको थियो। शोक वक्तव्यमा प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहेको उल्लेख गर्नुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयका नवनियुक्त महासचिव डाक्टर भरतराज गौतमलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसेना र सभामुख अग्नि सापकोटाको संयुक्त सिफारिशमा डाक्टर गौतमलाई महासचिवमा नियुक्त गर्नुभएको थियो। डाक्टर गौतम यसअघि संसद सचिवालयका सचिव हुनुहुन्थ्यो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षातको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको पूर्वानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभएको छ। विभागले यसअघि वर्षात, हावाहुरी, बाढ़ी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ। समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकोले यसका लागि काम भइरहेको मन्त्री पुनले जानकारी दिनुभयो। 1 करोड़ भन्दा बढ़ी भारतीय रूपियाँ सहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ। भारतको सुपौलबाट आएको ट्रक एकीकृत भन्सार जाँच चौकीमा खानतलासी गर्ने क्रममा कार्टुनमा लुकाइराखेको अवस्थामा 1,09,79,500 भारतीय रूपियाँ सहित दुईजनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन सञ्चालनका लागि तयारी शुरू गरिएको छ। कोरोना भाइरसका कारण प्रभावित भएको प्रदेशसभा बैठकलाई आवश्यक सुरक्षा मापदण्ड अप्नाएर सञ्चालन गर्ने तयारी गरिएको हो। प्रदेशको 6 तथा बजेट अधिवेशन सञ्चालन गर्न पूर्व तयारी अघि बढ़ाइएको प्रदेशसभाका सभामुख अर्जुन बहादुर थापाले जानकारी दिनुभयो। उहाँले सुदूरपश्चिम प्रदेशको बजेट ल्याउनु पूर्व प्रदेशसभामा छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अप्नाएर बैठक सञ्चालन गर्ने तयारी भएको बताउनुभयो। बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर 4 बलिरामपुरमा खेतमा गएका एकजना नेपाली कृषकलाई भारतीय एसएसबीले कुटपिट गरेको विषयलाई लिएर झडप भएको छ। बिहान भएको झडपमा केही नेपाली घाइते भएका छन्। दुवै तर्फका सुरक्षा कर्मीहरूले स्थानीयलाई सम्झाई बुझाई गरेर स्थिति सामान्य पारेको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले बताउनुभयो। दुवै तर्फका प्रहरीहरूको सूझबूझका कारण अवस्था तत्काल नियन्त्रणमा लिएको र स्थिति अहिले सामान्य बनेको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो। लकडाउनलाई कड़ाई गर्न बारा पर्साका सीमा क्षेत्रमा अहिले थप सशस्त्र प्रहरीको जनशक्ति सञ्चालन गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरी गंगा नगरपालिका नौ शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोकिँदा आज मोटरसाइकलमा सवार सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार 35 वर्षीय गोरख अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ़दै जाँदा भारतसँग सीमा जोड़िएको कैलालीको सीमानाका सील गरी सुरक्षा व्यवस्था कड़ा पारिएको छ। अवैध घुसपेट हुन नपाओस् भनेर सीमावर्ती क्षेत्रमा 500 भन्दा बढ़ी सशस्त्र प्रहरी परिचालन गरिएका छन्। धनगढ़ीबाट हाम्रा संवाददाता जगत साउदको यो रिपोर्ट।
भारतसँग जोड़िएको 101 किलोमिटर सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी टोली परिचालन गरी सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने मुख्य नाका गौरीफण्टामा सेनिटाइजिङको व्यवस्था गरिएको छ। यति बेला कैलालीको त्रिनगर भन्सार र खोक्राउला नाका भएर अनुमति प्राप्त अत्यावश्यक वस्तुको आयात बाहेक अन्य सबै किसिमको आवत जावतमा पूर्णता रोक लगाइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा:
गौरीफण्टा नाका र चाहिँ अब खगरा नाका, त्यो दुईटा नाकामा चाहिँ अब नेपाल सरकारले चाहिँ अब इजाजत दिएका चाहिँ आउने सामानहरू मात्रै आइरहेका छ, त्यसबाट होइन बिक्रीको मुभमेन्ट छैन र चाहिँ बाँकी चाहिँ पुरै सिल छ हाम्रो।
नेपाल भारत दुवै देशमा जारी लकडाउनका बीच खुला सीमाको फाइदा उठाउँदै लुकी छिपी ओहोर दोहोर गर्न सक्ने सुरक्षा आकलनपछि सीमावर्ती क्षेत्रमा 500 बढी सशस्त्र प्रहरी परिचालन गरी 24 घण्टा गस्तीको व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल 34 नम्बर गणले जनाएको छ। गणपति कमल तिमिसिना:
प्रत्येक घाटहरूमा अनि अस्थायी बाटोहरू, चोर बाटोहरू, जंगलबाट छिर्न सक्ने सम्भावित बाटोहरू सबै ठाउँमा चाहिँ सशस्त्र प्रहरी बलले पोस्टहरू बनाएर 24 घण्टा निगरानी गरेको छ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा कडाई गरेसँगै आम नागरिक समेत लकडाउनको पालना गर्दै कोरोना बारे सचेत रहेको देखिन्छ।
दैनिक गुजारा गर्नको लागि पनि अप्ठ्यारो अवस्थामा पनि हामीले यो लकडाउनलाई पालना गरेका छौँ। कोरोना रोग हो, यो हामी सचेत छौँ।
भारतबाट नेपाल आउनेहरू कोरोना संक्रमणको बढ़ी जोखिम देखिएकाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सीमावर्ती दुवै जिल्लाका सुरक्षा अधिकारीका बीच समन्वय र सहकार्य हुन जरूरी छ। जगत साउद, रेड नेपाल, धनगढ़ी।
रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 7 बजेको समाचार। अब विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। सुखसभाको सभापोखरी गाउँपालिका दुई गोठ गाउँमा जंगली च्याउ खाँदा 3 घर परिवारका 10 जना बिरामी परेका छन्। शनिबार बेलुकी च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए। बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएको छ। 5 वर्ष अघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका 402 सम्पदाको पुननिर्माण सम्पन्न भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित 32 जिल्लाका 920 सम्पदामा क्षति पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ। हाल 141 सम्पदा पुननिर्माणको क्रममा रहेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बासकोटाले जानकारी दिनुभयो। विक्रम सम्बत 2072 वैशाख 12 गतेको भूकम्पले काठमाडौँ उपत्यका भित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत 170 सम्पदामा क्षति पुगेको थियो। उपत्यकामा क्षतिग्रस्त बनेका मध्ये 59% पुननिर्माण सम्पन्न भएको छ। धरहरा र रानीपोखरी प्राधिकरणले पुनः निर्माण गरिरहेको छ। यसै गरी पशुपति क्षेत्रका सम्पदा भने पशु क्षेत्र विकास कोषले नै पुननिर्माण गरिरहेको पुरातत्व अधिकृत बासकोटाले बताउनुभयो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्ना अधिकारीहरूले 2 जना अमेरिकी सहित 13 जना घुसपैठियाहरूलाई गिरफ्तार गरेको बताउनु भएको छ। भेनेजुएलाका सुरक्षा कर्मीहरूले कोलम्बियाबाट तीव्र गतिको डुंगामा चढ़ेर भेनेजुएला प्रवेश गर्न खोज्ने केही मानिसहरूको प्रयासलाई विफल पारेको बताएको भोलिपल्टै राष्ट्रपतिको सो भनाई आएको हो। राष्ट्रपति मादुरोले आफूलाई राष्ट्रपति मादुरोले आफूलाई राष्ट्रपतिबाट हटाउने योजनासहित उनीहरूको घुसपैठ भएको बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले मादुरोको आरोपको खण्डन गर्दै त्यसमा अमेरिकी संलग्नता नरहेको प्रश्न पारेको छ। भेनेजुएलाको अधिकारीहरूले गत आइतबार राष्ट्रपति विरूद्ध सत्ता विप्लव गर्न खोज्ने 8 बन्दुकधारीहरूलाई सुरक्षाकर्मीहरूले मारेको पनि बताएका छन्। न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डन आर्डेनले आगामी लामो समयसम्म न्यूजील्याण्डको छिमेकीहरूसँग खुला सिमाना नरहने बताउनु भएको छ। कोरोना भाइरसको महामारीसँग जुधिरहेको न्यूजील्याण्डले अस्ट्रेलिया र न्यूजील्याण्ड बीचको सिमानामा एक अर्काका नागरिक बिना कुनै क्वारेन्टाइन स्वतन्त्र आउजाउ गर्न मिल्ने सम्भावना भने छलफल गरेको थियो। अस्ट्रेलिया र न्यूजील्याण्डले अरू राष्ट्रका नागरिकहरूलाई भने रोकेका छन्। चिनिया संचार माध्यमहरूले कोरोना भाइरस चीनको वुहान प्रयोगशालाबाट निकालिएको भनी अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले झूठ बोलेको आरोप लगाएका छन्। अमेरिकी विदेश मन्त्री पोम्पियोले बिना कुनै आधार यस्तो दावी गर्नुभएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि यस प्रकारको अमेरिकी दावी प्रमाणहीन रहेको जनाएको छ। चिनिया राष्ट्रिय पत्रिकामा प्रकाशित सम्पादकीयमा अमेरिकी विदेश मन्त्री पोम्पियोले तथ्यलाई तोडमोड गरेर यस्तो भ्रामक अभिव्यक्ति दिएको उल्लेख छ। अमेरिकाले कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत प्याकेजका लागि 30 खर्ब डलर ऋण लिन चाहेको बताएको छ। सन् 2008 आर्थिक मन्दीमा उठाइएको ऋण भन्दा यो 5 गुणा बढ़िरहेको छ। गत वर्ष 12 खर्ब 80 करोड़ डलर ऋण लिएकोमा यो वर्षको पहिलो त्रैमासिकमै त्यसको करिब दोब्बर रकम आवश्यक परेको छ। अहिले अमेरिकाको राष्ट्रिय ऋण 250 खर्ब पुगेको छ। कोरोना भाइरसको महामारीले प्रस्तावित क्षेत्रहरूलाई उद्धार गर्न र स्वास्थ्य लगायतका अत्यावश्यक सार्वजनिक खर्चहरू गर्न अमेरिकी सरकारले ऋण लिन लागेको हो। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 252,931 पुगेको छ भने संक्रमितको संख्या 36,65,000 नआएको छ। हालसम्म 12,00,000 जना रोग निको भई घर फर्किसकेका छन्। यसैबीच कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकामा मृतकको संख्या 70,000 हाराहारीमा पुगेको छ भने संक्रमितको संख्या 12,13,000 नआएको छ। त्यसैगरी कोरोनाको सन्त्रास झेलिरहेका युरोपेली मुलुकहरूमा मृत्युदरमा केही कमी आए तापनि युरोपमा मृतकको संख्या 142,561 पुगेको छ। युरोपेली मुलुकहरूमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या इटालीमा 29,079, स्पेनमा 25,428, बेलायतमा 30,000, फ्रान्समा 25,201, बेल्जियममा 8,000, जर्मनीमा 6,993 र नेदरल्याण्डसमा 5,168 पुगेको छ। कोरोनाबाट सबैभन्दा बढ़ी प्रभावित एसियाली मुलुक इरानमा ज्यान गुमाउनेको संख्या 6,340 पुगेको छ भने सबैभन्दा बढ़ी प्रभावित दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा मृतकको संख्या 7,367 पुगेको छ। यसैबीच छिमेकी मुलुक भारतमा पछिल्लो 24 नयाँ संक्रमितको संख्यामा भारी वृद्धि आएको छ। भारतमा हाल संक्रमितको संख्या 46,000 नआएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,571 पुगेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा बंगालको खाड़ी र अरब सागरबाट समेत जल बाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार हाल काठमाडौँ उपत्यका लगायत देशको पश्चिमी तथा मध्य भूभागमा पूर्ण बदली भई केही स्थानहरूमा वर्षा भइरहेको छ भने बाँकी भूभागमा सामान्य बदली रहेको छ। आगामी 24 देशभर सामान्य बदली भई केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.6 डिग्री सेल्सियस र वर्षा 0.3 मिलिमिटर। काठमाडौँ अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम 13.4 डिग्री सेल्सियस र वर्षा फाटफुट। पोखरा अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 18.3 डिग्री सेल्सियस र वर्षा 0.4 मिलिमिटर। वीरेन्द्रनगर अधिकतम 20.7 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस र वर्षा 8.5 मिलिमिटर र दिपायल अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस र वर्षा 4.3 मिलिमिटर। नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 7 बजेको समाचार। अन्तमा मुख्य समाचार फेरि एकपटक। कोरोना उच्चस्तरीय समितिद्वारा अहिले जारी लकडाउनलाई नै निरन्तरता दिन सिफारिश। नेपालगंजमा थप 7 कोरोना पुष्टि भएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 82। विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीहरूमध्ये 6 निको भई घर फर्कने। विराटनगरको भन्सार जाँच चौकीमा 1 करोड़ भारतीय रूपियाँ सहित 2 जना पक्राउ। कोरोना संक्रमणको जोखिमबाट जोगाउन लकडाउन प्रारम्भ भएदेखि हालसम्म प्रक्रिया पूरा गरेका 442 कैदीबन्दी कारागार मुक्त। जल तथा मौसम विज्ञान विभागले अबदेखि चट्याङको पनि पूर्वानुमान गर्ने र आफूलाई राष्ट्रपतिबाट हटाउन 2 अमेरिकी सहित विदेशीहरू हतियार सहित प्रवेश गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको भनाई अमेरिकाद्वारा आरोपको खण्डन। ज 7 बजेको समाचार यही सकिन्छ। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।